प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू र शिक्षण पास्टरहरू रैंडल्फ डमद्वारा ग्रीक सोफिस्ट लगभग 400 ईसापूर्व सोफिस्टहरू अत्यधिक प्रतिभाशाली र मनाउने कलामा दक्ष पुरुषहरू तिनीहरूको सन्देशहरू पुर्याउनको लागि सहरबाट अर्को सहरमा यात्रा गरे। 5 औं शताब्दी ईसापूर्वको दोस्रो भागमा विशेष गरी एथेन्समा सोफिस्ट धेरैजसो घुमफिर गर्ने बुद्धिजीवीहरूको वर्गलाई जनाउन आयो, जसले विभिन्न विषयहरूमा पाठ्यक्रमहरू पढाउने, भाषा र संस्कृतिको प्रकृतिको बारेमा अनुमान लगाएर आफ्ना उद्देश्यहरू प्राप्त गर्न बयानबाजी प्रयोग गरे। सामान्यतया अरूलाई मनाउन वा मनाउन, तथापि सोफिस्टहरूसँग एउटा महत्त्वपूर्ण कुरा साझा थियो, उनीहरूले जे गरे पनि वा थाहा नभएको दावी गरे। उनीहरूलाई कुन शब्दहरूले मनोरञ्जन दिने वा प्रभाव पार्ने वा दर्शकहरूलाई मनाउने भन्ने कुराको ठूलो बुझाइ थियो। 2 सोफिस्टहरू सिकाउन एथेन्स गए किनभने त्यस समयमा सहर फस्टाएको थियो। यो बहसमा राम्रो भएकाहरूका लागि राम्रो रोजगारी थियो, जुन पहिलो सोफिस्टहरूको विशेषता थियो र उनीहरूले खोजेको प्रसिद्धि र भाग्य प्राप्त गरे। धेरै सोफिस्टहरूले मूल्यको लागि आफ्नो सिप सिकाए। एथेन्सको विवादास्पद सामाजिक जीवनमा त्यस्ता सिपहरूको महत्त्वको कारणले गर्दा चिकित्सकहरूले प्राय धेरै उच्च शुल्कको आदेश दिए। परम्परागत देवताहरूको अस्तित्व र भूमिकामाथि प्रश्न उठाउने र स्वर्ग र पृथ्वीको प्रकृतिबारे अनुसन्धान गर्ने सोफिस्टहरूको अभ्यासले तिनीहरूको विरुद्धमा लोकप्रिय प्रतिक्रिया देखायो। रोमन वक्ताहरू ग्रीक सोफिस्टहरू जस्तै थिए। दुवैलाई उनीहरूको ज्ञान र मनाउन सक्ने क्षमताको लागि भुक्तान गरियो। सिसेरोले महसुस गरे कि सिद्ध वक्ता धेरै विषयहरूसँग परिचित हुनुपर्छ। आफ्ना तर्कहरू आविष्कार गर्नको लागि सिद्ध वक्तासँग ज्ञानको विस्तृत दायराको कमान्ड हुनुपर्दछ। 2 सिसेरोले दृढतापूर्वक ठान्यो कि वक्तृत्व कानुनी बिन्ती वा स्कुलको विषयभन्दा बढी थियो। सिसेरोले वक्तृत्वलाई बौद्धिक गतिविधिको उच्चतम रूप र राज्यको कल्याणको लागि अपरिहार्य साधन मानेको थियो। थप रूपमा उनले वक्ताको 3 प्रकारहरूलाई शैलीको 3 तहमा संयोजन गरे। उहाँले आफ्ना सहकर्मीहरूलाई एथेसेसनको व्यापक व्याख्या प्रदान गर्न सक्षम हुनुहुन्थ्यो र उहाँले वक्तृत्वका सर्वश्रेष्ठ ग्रीक सिद्धान्तकारहरू र अभ्यासकर्ताहरूलाई पुनर्जीवित गर्नुभयो। यो भन्न सकिन्छ कि सिसेरो एक आदर्शवादी थियो। ग्रीक वक्तृत्वको विद्यार्थीको रूपमा उनले आफ्ना समकालीनहरूलाई विगतका समान आदर्शहरू, नैतिकता र स्तरहरू अभ्यास गर्न प्रोत्साहित गरे। उनको प्राथमिक फोकस रोमको आवश्यकता अनुसार हेलेनिक प्राचीन ग्रीस सिद्धान्तलाई अनुकूलन गर्नु थियो। सिसेरोको समयमा रोम एक ठाउँ बन्यो जहाँ विचारहरूको स्वतन्त्र अभिव्यक्ति अब सहन थिएन। सरकार भ्रष्ट भयो। यहुदी रब्बीहरू केही परिस्थितिहरूमा सोफिस्टहरू र वक्ताहरू जस्तै थिए, बाहेक सबै शिक्षाहरू तानकाहा र टोराको बारेमा थिए। धेरै रब्बीहरूले स्थानीय सभाघरहरूमा सिकाउन यात्रा गरे जहाँ महत्वाकांक्षी युवाहरूले आफ्नो रब्बी जस्तै रब्बी बन्नको लागि अनुयायी चेला बन्न तिरेका थिए। प्रसिद्धि बढ्दै जाँदा केही रब्बीहरू एक ठाउँमा बसे। ख्रिष्टका प्रेरितहरू, तिनीहरू उच्च प्रशिक्षित र पलिस वक्ताहरूको विपरीत थिए। तिनीहरूले पैसाको माग नगरी ख्रिष्ट क्षमा र मुक्तिको सुसमाचार घोषणा गरे, प्राय भोकै र सताइए। अध्याय 1 ख्रिष्टको शरीर एक कार्यशील जीव। बाइबलले सँगै भेट्नको लागि आवृत्ति वा स्थानको लागि निर्देशनहरू प्रदान गरेको देखिँदैन। वास्तवमा येशूले सामरी स्त्रीलाई स्थान महत्त्वपूर्ण छैन भनी बताउनुभयो। युहन्ना 4:3 यो भित्री प्राणी आत्मा वा हृदय हो जसले पूजा गर्छ। कसैलाई गर्ने बानी भए जै हामी सँगै भेट्न नछोडौं तर एक अर्कालाई प्रोत्साहन गरौं। हिब्रू 10:25 तिमीहरू चुनिएका जाति, एक शाही पुजारीहरू, एक पवित्र राष्ट्र, आफ्नै स्वामित्वको लागि एक जाति हौ, ताकि तपाईँले उहाँको उत्कृष्टताको घोषणा गर्न सक्नुहुन्छ जसले तपाईँलाई अन्धकारबाट उहाँको अद्भुत ज्योतिमा बोलाउनुभयो। 1 पत्रुस 2:9 यी पहिलो शताब्दीका क्रिश्चियनहरूका कार्यहरूको बारेमा धेरै कुरा रेकर्ड गरिएको छ। ख्रिष्टको बोलाएका मानिसहरू अप्रेरितहरूको शिक्षामा आफूलाई समर्पित गरे। प्रेरित 2:42 वह सबै कुरा मिल्दोजुल्दो थियो। प्रेरित 2:44 दिनहुँ सँगै भेट्थे, खान्थे, आफूसँग भएको कुरा साझा गर्थे र सोलोमनको कोलोनेडमा भेला हुन्थ्यो। प्रेरित 5:12 र कुलीन हिब्रू यहुदीहरूले ग्रीकवासी विधवाहरूलाई बेवास्ता गरे। रोमन साम्राज्यका विभिन्न भागहरूबाट आएका यहुदीहरू प्रेरित छ। यी मण्डलीको निकायले ग्रीक क्रिश्चियन विधवाहरूको आवश्यकता पूरा गर्न सेवकहरू छानेको थियो। प्रेरित छ फ्गारियो स्टिफन र उनको लागि गहिरो शोक गरे। प्रेरित सात के सतावट हुँदा पनि वफादार रहे। प्रेरित आठ सतावटबाट भागेर आफ्नो घर र गैर क्रिश्चियन परिवार त्यागे। प्रेरित आठ आए आफ्नो नयाँ भूमिमा आइपुगेपछि तिनीहरूले सुसमाचार सिकाए। प्रेरित आठ चार ज त्यसैले चेलाहरूले प्रत्येकले आफ्नो क्षमता अनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत पठाउने निर्णय गरे। प्रेरित एघार उन्तिस तिस ख धेरैजना जम्मा भएर प्रार्थना गरिरहेका थिए। प्रेरित बाह्र बाह्र व एक रिपोर्टको लागि चर्चसँगै भेला भयो। प्रेरित चौध सत्ताइस म तब प्रेरितहरू र एल्डरहरूलाई सम्पूर्ण मण्डलीसहित तिनीहरूमध्येबाट मानिसहरू छानेर पावल र बर्नाबाससँग एन्टियोकमा पठाउनु राम्रो लाग्यो। प्रेरित पन्ध्र बाइस भीरलाई सँगै भेला पारे। प्रेरित पन्ध्र एकतिस पत्र पठाउनुहोस् औ चेलाहरू रोटी भाँच्न एकसाथ आए। प्रेरित बिस सात प जब तपाईँ प्रभु येशूको नाममा भेला हुनुभयो यो मानिसलाई शरीरको विनाशको लागि सैतानको हातमा सुम्पिदिनुहोस् ताकि उसको आत्मा प्रभुको दिनमा बचाउन सकियोस्। एक कोरिन्थी पाँच चार पाँच क सबै हप्काउने पापी एल्डरहरूको उपस्थितिमा एक तिमोथी पाँच बिस टिप्पणी गर्नुहोस् जब सम्पूर्ण मण्डली एक ठाउँमा भेला भए तिनीहरूको बैठकहरू एक कार्यात्मक निकाय स्वतन्त्रता जीवन्तता सबैको लागि खुला सहभागिताको थियो तर सधैँ एकतामा हुनु आवश्यक छैन। ख्रीष्टको वचनले तिनीहरूमा प्रशस्त रूपमा बास गरोस् सबै बुद्धिमा एक अर्कालाई सिकाउने र सल्लाह दिँदै गाउने भजन र भजनहरू र आत्मिक गीतहरू परमेश्वरलाई तपाईँको हृदयमा धन्यवादका साथ अनि तिमीहरू जे पनि गर्छौ वचन भन्नुहोस् वा काममा गर्नुहोस् सबै कुरा प्रभु येशूको नाउँमा गर उहाँद्वारा पिता परमेश्वरलाई धन्यवाद दिनुहोस्। कल तीन सोह्र सत्र टिप्पणी तपाईँमा भजन शिक्षा भविष्यवाणी प्रकाश वा व्याख्या हुन सक्ने पुरुष र महिला दुवै समावेश छन् तर सबैले यी सबै कार्यहरू प्रदर्शन गर्दैनन्। शिक्षण तपाईँद्वारा गरिएको थियो कुनै पेशेवर प्रचारक वा वक्ताले होइन। टिप्पणी परमेश्वरको महिमा आफैमा नलिनुहोस् तर एउटा ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् तर काठ र माटोका भाँडाहरू पनि हुन्छन् कोही सम्मानका लागि र केही अनादरका लागि। त्यसकारण यदि कसैले आफूलाई पछिबाट शुद्ध पार्छ भने ऊ सम्मानको लागि एउटा भाँडो पवित्र र मास्टरको लागि उपयोगी हरेक असल कामको लागि तयार हुनेछ। दुई तिमोथी दुई बिस एक्काइस यसकारण येशूद्वारा हामी निरन्तर परमेश्वरलाई प्रशंसाको बलिदान चढाउँ उहाँको नाम स्वीकार गर्ने ओठको फल र असल गर्न र अरूलाई बाँड्न नबिर्सनुहोस् किनकि त्यस्ता बलिदानहरू भेटीहरूबाट परमेश्वर प्रसन्न हुनुहुन्छ। हिब्रू तेह्र पन्ध्र सोह्र टिप्पणी ओठको फल गाउनमा मात्र सीमित छैन। चर्च ख्रीष्टले बनाएको एक संगठित जीव हो अख्तियार वा पदको स्थिति भएको संगठन होइन। यो विश्वासी आज्ञाकारी र विश्वासी व्यक्तिहरूको समूह हो जसमा फरक कार्यहरू उपहारहरू छन् जसमा क्रिश्चियन निकायले हराएको खोज्ने एक अर्काको हेरचाह गर्ने र येशु ख्रीष्टको प्रमुख सबै सेवाहरू पूरा गर्ने आफ्नो मिसन पूरा गर्न सक्छ। शरीर तिनीहरूलाई गर्न दिनुभयो कोही पनि कम वा उच्च थिएन सबै शरीरको लागि ठिकसँग काम गर्न आवश्यक छ। शरीर ख्रीष्टमा एउटै हो र उहाँमा र उहाँका उद्देश्यहरूमा एकताबद्ध हुनुको सट्टा केही शिक्षाको राय र व्याख्याको सहमतिमा किनभने म भन्छु मलाई दिनुभएको अनुग्रहद्वारा तिमीहरूमाझ हुने सबैलाई आफूलाई आफूले सोच्नुपर्ने भन्दा धेरै उच्च नठान्नुहोस् तर संयमतापूर्वक सोच्नुहोस् जसरी परमेश्वरले प्रत्येकलाई विश्वासको एक नाप दिनुभएको छ। किनकि जसरी हामीसँग एउटै शरीरमा धेरै अङ्गहरू छन् तर सबै अङ्गहरूको एउटै काम हुँदैन त्यसरी नै हामी धेरै भएर ख्रीष्टमा एउटै शरीर हौं र एक अर्काका अङ्गहरू हौं। हामीलाई दिइएको अनुग्रह अनुसार उपहारहरू कार्यहरू भिन्न छन् हामी तिनीहरूलाई प्रयोग गरौं। रोमी बाह्र तीन आठ टिप्पणी अधिक उच्च एक महत्त्वपूर्ण छैन किनभने तिनीहरूसँग एक विशेष उपहार छ जस्तै उनीहरूलाई अपरिचित भाषामा बोल्ने एक भाषा। मानिसको शारीरिक हृदयको कार्य उसको आन्द्राको कामभन्दा बढी महत्त्वपूर्ण छैन। त्यसो भए एक इसाईको कार्य अर्कोको भन्दा बढी महत्त्वपूर्ण छैन। टिप्पणी गर्नुहोस्, मण्डलीको शरीरको कार्यहरू आवश्यकताहरू भिन्न हुन्छन्, त्यसैले कार्यहरू आवश्यकता अनुसार फरक हुन्छन्। समारोहको कार्य सम्पादन क्षमता शिक्षा वा धर्मनिरपेक्ष पेसामा आधारित हुनुहुँदैन, तर इसाई परिवारको आवश्यकतामा आधारित हुनुपर्छ। ख्रिष्टमा भएकाहरू उहाँको शरीर पापबाट धार्मिकताको लागि बोलाइन्छ। एक परिवर्तन गरिएको क्षमा मानिसहरू र एक शरीरको अंश, एक जीवित जीव धेरै भागहरूसहित यसलाई मानव शरीरसँग तुलना गरिएको छ, जसका धेरै भागहरू सबै मिलेर काम गरिरहेका छन्। प्रत्येक भागले यसको अद्वितीय कार्य प्रदर्शन गर्दछ। तसर्थ ख्रिष्टले बनाएको मण्डली विश्वासी, आज्ञाकारी र संलग्न व्यक्तिहरूको शरीर हो, जसले शरीर बढ्न सक्छ र एक अर्काको हेरचाह गरेर र ख्रिष्ट शरीरको प्रमुखले तिनीहरूलाई दिनुभएको सेवाहरू प्रदर्शन गरेर आफ्नो लक्ष्य पूरा गर्न सकोस् भनेर संगठित हो गर्नु। जे होस्, कोरिन्थको चर्चमा त्यहाँ अराजकता भएको देखिन्छ। सबै एकै समयमा कुरा गर्दै एकले अर्कोलाई पछ्याउँदैन र एक अर्काको लागि थोरै आदर। एक कोरिन्थी 14 विचार गर्नुहोस्। भाइहरू, आफ्नो विचारमा बच्चा नबन, दुष्टमा शिशु बन, तर आफ्नो विचारमा परिपक्व बन। व्यवस्थामा यस्तो लेखिएको छ, अनौठा भाषा बोल्ने मानिसहरू र विदेशीहरूको ओठद्वारा म यी मानिसहरूसँग कुरा गर्नेछु र तब पनि तिनीहरूले मेरो कुरा सुन्ने छैनन्, परमप्रभु भन्नुहुन्छ। यसरी जिब्रोहरू विश्वासीहरूका लागि होइन तर अविश्वासीहरूका लागि चिन्ह हो, जबकि भविष्यवाणी अविश्वासीहरूका लागि होइन तर विश्वासीहरूको लागि चिन्ह हो। 10:20-22 यसैकारण यदि सम्पूर्ण मण्डली एकै ठाउँमा आउँछन् र सबैले अन्य भाषामा बोल्छन् र बाहिरका वा अविश्वासीहरू भित्र पसे भने के तिनीहरूले तपाईँ आफ्नो दिमागबाट बाहिर हुनुहुन्छ भनी भन्ने छैनन् र? तर यदि सबैले अगमवाणी गरे र एक अविश्वासी वा बाहिरको भित्र पस्यो भने उसलाई सबैबाट दोषी ठहराइन्छ, उसलाई सबैले लेखा लिनेछ, उसको हृदयका रहस्यहरू खुलासा गरिन्छ र यसरी उसको अनुहारमा लड्दै उसले परमेश्वरको आराधना गर्नेछ र घोषणा गर्दछ कि परमेश्वरलाई साँच्चै तपाईँ 20:23-25 त्यसो भए के भाइहरू, जब तपाईँ सँगै आउनुहुन्छ प्रत्येकसँग भजन पाठ प्रकाश जिब्रो वा व्याख्या हुन्छ, सबै कुरा निर्माणको लागि होस्। यदि कसैले जिब्रोमा बोल्छ भने त्यहाँ 2 वा बढीमा 3 जना मात्र होस् र प्रत्येकले पालै पालो र कसैले व्याख्या गरोस्। तर यदि त्यहाँ व्याख्या गर्ने कोही छैन भने तिनीहरू प्रत्येक मण्डलीमा चुपचाप बसोस् र आफै र परमेश्वरसँग बोल्नुहोस्। 2 वा 3 अगमवक्ता बोल्न दिनुहोस् र अरूले के भनिएको छ भनेर तौल्नुहोस्। यदि त्यहाँ बसिरहेको अर्कोलाई प्रकट भयो भने पहिलो चुप लागोस्, किनकि तिनीहरू सबैले एक एक गरेर अगमवाणी गर्न सक्छौ, ताकि सबैले सिक्न र सबैलाई प्रोत्साहन मिलोस् र अगमवक्ताहरूका आत्माहरू अगमवक्ताहरूको अधीनमा हुन्छन्। किनकि परमेश्वर भ्रमका परमेश्वर होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ। 10:26-33 सन्तहरूको सबै मण्डलीहरूमा जस्तै महिलाहरूले मण्डलीहरूमा मौन बस्नुपर्छ, किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझै उनीहरू अधीनमा हुनुपर्छ। यदि तिनीहरूले केही सिक्न चाहन्छन् भने तिनीहरूले घरमा आफ्ना श्रीमानहरूलाई सोध्नुहोस्, किनकि मण्डलीमा बोल्नु स्त्रीको लागि लाजमर्दो कुरा हो। 10:33-35 अथवा परमेश्वरको वचन तपाईँबाट आएको हो वा तपाईँ मात्र यो पुग्नुभएको छ? यदि कसैले आफू अगमवक्ता वा आत्मिक हो भनी सोच्दछ भने मैले तिमीलाई लेखेका कुराहरू प्रभुको आज्ञा हो भनेर उसले स्वीकार गर्नुपर्छ। यदि कसैले यसलाई चिन्दैन भने उसले चिन्दैन। यसकारण मेरा भाइहरू हो, अगमवाणी गर्नलाई उत्कट इच्छा गर र अन्य भाषाहरूमा बोल्न नरोक, तर सबै चिजहरू सभ्य र व्यवस्थित हुनुपर्छ। 10:36-40 रिक्याप। एक, यी अवस्थाहरूमा कोरिन्थियन क्रिस्चियनहरूले थोरै सिक्न सक्थे र थोरै यदि कुनै भए सम्पादन गरिएको थियो। सायद धेरैले महसुस गरे कि मेरो कार्य तपाईँको भन्दा धेरै महत्त्वपूर्ण छ। 2, सुन्नुभन्दा सिकाउनु महत्त्वपूर्ण थियो। 3, व्यवस्था र समझ महत्त्वपूर्ण छ। 4, सबै इसाईहरूको सहभागिता महत्त्वपूर्ण छ। 5, वफादारी र वृद्धिको लागि सम्पादन आवश्यक छ, त्यसैले एकसाथ आउन नछोड्नुहोस्। 6, अरूको सम्मानले एकता बढाउँछ। 7, कानून र संस्कारको सम्मानलाई नजरअन्दाज गर्न मिल्दैन। 8, पत्नीको आचरणले पति वा अरू कसैलाई तिनीहरूका प्रश्नहरूद्वारा अपमानित गरियो, जुन चुनौतीपूर्ण देखिन्छ। 9. आफूभन्दा ठूलो स्वरमा बोल्ने प्रयास गरेर अरूको अनादर गर्ने। 10. तिनीहरूका कार्यहरूले एक अर्कालाई उनीहरूको प्रेम प्रदर्शन गर्न आवश्यक थियो ताकि कुनै पनि अवलोकन गर्ने बाहिरी व्यक्तिले परमेश्वरको महिमा गरोस्। अन्त्य रिक्याप। यदि कसैले सेवा गर्छ भने उसले यो परमेश्वरले प्रदान गर्ने शक्तिले गर्नुपर्छ ताकि सबै कुरामा येशु ख्रीष्टद्वारा परमेश्वरको प्रशंसा होस्। उहाँको महिमा र शक्ति सदा सर्वदा रहोस्। 1 पत्रुस 4:11। भाइ बहिनीको प्रेम जारी रहोस्। अपरिचितहरूलाई आतिथ्य देखाउन व्यवस्था नगर्नुहोस् किनकि यसरी कोही कोहीले अन्जानमा स्वर्गदूतहरूको मनोरञ्जन गरेका छन्। ती सम्झनुहोस् क्रिश्चियनहरू जो झ्यालखानामा छन् तिनीहरूसँग झ्यालखानामा जस्तै र दुर्व्यवहार गरिएकाहरू किनकि तिमीहरू पनि शरीरमा छौ। हिब्रू 13:1-3। टिप्पणी। आतिथ्य देखाउनुहोस् भनेको यात्रुहरू लगायत अरूको आवश्यकताको ख्याल गर्नु हो तर ख्रीष्टको सुसमाचारको विपरीत सन्देश सिकाउनेहरूको होइन। टिप्पणी गर्नुहोस् ती जेलमा सायद ख्रीष्टमा विश्वास गरेको कारण जेलमा सताएका इसाईहरू थिए। तिमीले जे गर्छौ हृदयले काम गर प्रभुको लागि होइन मानिसहरूको लागि होइन यो जान्न कि प्रभुबाट तपाईँले आफ्नो इनामको रूपमा उत्तराधिकार पाउनुहुनेछ। तिमी प्रभु ख्रीष्टको सेवा गर्दैछौ। कलस्सी 3:23-24। अन्य जातिहरूका बीचमा आफ्नो आचरण आदरणीय राख ताकि जब तिनीहरूले तिमीहरूको विरुद्धमा कुकर्मीहरू भनी बोल्छन् तिमीहरूले तिमीहरूका असल कामहरू देखुन् र दर्शनको दिनमा परमेश्वरको महिमा गर्न सकुन्। 1 पत्रुस 2:12। सबैभन्दा माथि राख्नुहोस् एक अर्कालाई माया गर्ने इमानदारीपूर्वक किनकि प्रेमले धेरै पापहरू ढाक्छ। गनगन नगरी एक अर्कालाई आतिथ्य देखाउनुहोस्। प्रत्येकले उपहार पाएको रूपमा यसलाई एकअर्काको सेवा गर्न प्रयोग गर्नुहोस् परमेश्वरको विविध अनुग्रहको असल भण्डारीको रूपमा जसले बोल्छ परमेश्वरको वचन बोल्ने व्यक्तिको रूपमा जसले परमेश्वरले उपलब्ध गराउनु भएको शक्तिद्वारा सेवा गर्ने व्यक्तिको रूपमा सेवा गर्दछ ताकि सबै कुरामा येशु ख्रीष्टद्वारा परमेश्वरको महिमा होस्। उहाँको महिमा र प्रभुत्व सदा सर्वदा रहोस्। 1 पत्रुस 4:8-11। टिप्पणी गर्नुहोस् गुर्गुर्दै मैले यो किन गर्नुपर्छ वा म चाहन्न तर म यो कर्तव्यबाट बाहिर गर्नेछु। सेवा गर्न उपहार तपाईँले केही प्राप्त गर्नुहुन्छ जुन अरूलाई फाइदाको लागि प्रयोग गरिन्छ। यदि कसैले ख्याल गर्दैन भने उसको आफ्नै आफन्तहरू विशेष गरी उसको नजिकको परिवारको लागि प्रदान गर्नुहोस् उसले विश्वासलाई इन्कार गरेको छ र एक अविश्वासीभन्दा खराब छ। 1 तिमोथी 5:8। परमेश्वर पिताको अनुसार शुद्ध र निर्दोष धर्म यो हो दुःखमा परेका अनाथ र विधवाहरूको हेरचाह गर्नु र संसारबाट आफूलाई अशुद्ध राख्नु। याकुब 1:27। किनभने परमेश्वर अन्यायी हुनुहुन्न जसले तपाईँको कामलाई व्यवस्था गर्नुहुन्छ र तपाईँले सन्तहरूको सेवामा उहाँको नामको लागि देखाउनु भएको प्रेमलाई व्यवस्था गर्नुहुन्छ जसरी तपाईँ अझै पनि गर्नुहुन्छ। र हामी तपाईँहरू प्रत्येकले अन्तसम्म आशाको पूर्ण आश्वासन पाउनको लागि उस्तै लगनशीलता देखाउन चाहन्छौँ। हिब्रू 10:11। हामीले असल काममा थाकेको नहौँ किनकि हार मानेनौँ भने ठिक समयमा फसल काट्नेछौँ। त्यसकारण हामीसँग मौका छ हामी सबै मानिसहरूको भलाइ गरौँ विशेष गरी विश्वासीहरूको परिवारका मानिसहरूलाई। गलाती 9:10। चाप्टर 2 सुसमाचारका परमेश्वरका बिउहरू। ख्रीष्टले सुसमाचार सन्देश सारा मानव जातिलाई घोषणा गरेको चाहनुहुन्छ। पेन्टेकोस्टमा उहाँका प्रत्यक्षदर्शीहरू प्रेरितहरू सुसमाचारका पहिलो उद्घोषकहरू थिए। तर वास्तवमा परमेश्वरले शरीरका अङ्गहरूलाई व्यवस्थित गर्नुभएको छ ती प्रत्येकलाई जसरी उहाँ चाहनुहुन्थ्यो। यदि तिनीहरू सबै एउटै भाग हुन् भने शरीर कहाँ हुन्थ्यो। यो जस्तो छ त्यहाँ धेरै अङ्गहरू छन् तर शरीर एउटै छ। आँखाले हातलाई भन्न सक्दैन मलाई तिम्रो आवश्यकता छैन र टाउकोले खुट्टालाई भन्न सक्दैन मलाई तिम्रो आवश्यकता छैन। बरु शरीरका अङ्गहरू जो कमजोर देखिन्छन् ती अङ्गहरू अपरिहार्य छन् र जुन अङ्गहरूलाई हामी कम सम्मानजनक ठान्छौँ हामी विशेष सम्मानका साथ व्यवहार गर्छौँ र प्रस्तुत गर्न नसकिने भागहरूलाई विशेष विनम्रताका साथ व्यवहार गरिन्छ जबकि हाम्रो प्रस्तुत गर्न सकिने भागहरूलाई कुनै विशेष उपचारको आवश्यकता पर्दैन। तर परमेश्वरले शरीरका अङ्गहरूलाई जोड्नुभएको छ र शरीरमा विभाजन नहोस् तर यसका अङ्गहरूले एक अर्काको समान चासो राख्नुपर्छ भनेर शरीरका अङ्गहरूलाई धेरै सम्मान दिनुभएको छ। यदि एउटा अङ्गले पीडा भोग्छ भने हरेक अङ्गले त्यसैसँग दुःख भोग्छ। यदि एक भागलाई सम्मान गरियो भने प्रत्येक भागले रमाउँछ। एक कोरिन्थी 12:18-26। किनकि मलाई दिनुभएको अनुग्रहले म तिमीहरू प्रत्येकलाई भन्दछु, आफूलाई आफूलाई चाहिएको भन्दा धेरै उच्च नठान्नुहोस्। बरु परमेश्वरले तपाईँलाई दिनुभएको विश्वासको नाप अनुसार आफूलाई समयमतापूर्वक सोच्नुहोस्। जसरी हामी प्रत्येकको एउटै शरीरमा धेरै अङ्गहरू छन् र यी सबै अङ्गहरूको काम एउटै हुँदैन, त्यसरी नै ख्रीष्टमा हामी जो धेरै छौँ एउटै शरीर बनाउँछौँ र प्रत्येक अङ्ग अरू सबैको हो। हामीलाई दिएको अनुग्रह अनुसार हामीसँग विभिन्न उपहारहरू छन्। यदि मानिसको वरदान अगमबानी गरिरहेको छ भने उसले आफ्नो विश्वासको अनुपातमा प्रयोग गरोस्। यदि यो सेवा गर्दैछ भने उसले सेवा गरोस्। यदि यो सिकाउने हो भने उसले सिकाउनुहोस्। यदि यो उत्साहजनक छ भने उसलाई प्रोत्साहन दिनुहोस्। यदि यसले अरूको आवश्यकतामा योगदान गरिरहेको छ भने उसले उदारतापूर्वक दिनुहोस्। यदि यो नेतृत्व हो भने उसले लगनशीलताका साथ शासन गरोस्। यदि यसले दया देखाउँदैछ भने उसले खुसीसाथ गरून्। रोमी 12:3-8। उच्चमा गएर उहाँले कैदीहरूलाई कैदी बनाउनुभयो र मानिसहरूलाई वरदान दिनुभयो, उहाँ माथि जानुभयो। यो बाहेक के छ कि उहाँ पृथ्वीको तल्लो भागहरूमा पनि जानुभयो? जो तल गयो उही हो जो सारा स्वर्गभन्दा माथि उक्लियो, कि उहाँले सबै कुराहरू भरिदिउन् र उहाँले कसैलाई प्रेषितहरू, कसैलाई अगमवक्ताहरू र कसैलाई सुसमाचारको उद्घोषकहरू दिनुभयो र केही गोठालाहरू र शिक्षकहरूको रूपमा सन्तहरूको सिद्धताको लागि, सेवाको कामको लागि, ख्रीष्टको शरीरको निर्माणको लागि। एफ एफिसी 4:10-13। उहाँ जो अवतरण गर्नुभयो सारा ब्रह्माण्ड भर्नको लागि सबै स्वर्गहरूभन्दा माथि उक्लनुभयो। उहाँ नै हुनुहुन्थ्यो जसले कसैलाई प्रेरित, कसैलाई अगमवक्ता हुन, कसैलाई प्रचारक बन्न र कसैलाई पास्टर र शिक्षक बन्न दिनुभयो, परमेश्वरका जनहरूलाई सेवाका कामहरूका लागि तयार पार्न, ताकि हामी सबै नहुँदासम्म ख्रीष्टको शरीर निर्माण हुन सकौँ। विश्वासमा र परमेश्वरको पुत्रको ज्ञानमा एकतामा पुग्नुहोस् र ख्रीष्टको पूर्णताको सम्पूर्ण मापमा पुगेर परिपक्व बन्नुहोस्। एफिसी 4:10-13। टिप्पणी गर्नुहोस्। केही शब्द ग्रिक शब्द थोसबाट आएको हो जसको अर्थ छुट्याएको हो। प्रेरितहरू र भविष्यवक्ताहरू र उद्घोषकहरू, केही अनुवादहरूमा प्रचारकहरू र शब्दको साथ ग्रिक शब्दबाट अनुवाद गरिएको हो जसको अर्थ प्रेषितहरू, भविष्यवक्ताहरू र प्रचारकहरू बीचको भिन्नता छुट्याउनको लागि हो। र शब्दको साथ पादरी र शिक्षक बन्नलाई ग्रिक शब्दकाईको रूपमा अनुवाद गरिएको छ जसको अर्थ संयोजन गर्नु हो। यहाँ काईले पास्टरहरूलाई शिक्षकहरूसम्म जोड्दछ। त्यो पास्टरहरू हुन् जसले पास्टरहरूलाई सिकाउँछन् वा पढाउँछन्। काई जडान हुँदा डी अलग हुन्छ, तब पास्टरहरू शिक्षकहरूसँग जोडिएका हुन्छन्, तर प्रेरितहरू अगमवक्ताहरू र प्रचारकहरूको कामबाट अलग हुन्छन्। राम्रो अनुवाद पादरीहरूले सिकाउने वा सिकाउने पास्टरहरू हुन्थ्यो। त्यसकारण प्रेरितहरूको काम अगमवक्ताहरूको कामभन्दा फरक थियो, जुन प्रचारकहरूको कामभन्दा फरक थियो, जुन पास्टरहरू र शिक्षकहरूको कामभन्दा फरक थियो। यद्यपि सबैले आफ्नो काममा ख्रीष्टको घोषणा गर्न सक्छन्। प्रेरितहरू, ख्रीष्टले कसैलाई प्रेरित हुन दिनुभयो? एपोस्टोस ग्रिक शब्द एपोस्टोलसबाट आएको हो, एक आदेशसँग पठाइएको, एक सन्देशवाहक, एक अलग सेट बाहिर पठाउनको लागि। प्रेरित 1:21-22 अनुसार येसुका एक प्रेरित युहन्नाको बप्तिस्मादेखि लिएर उहाँलाई लिइएको दिनसम्म प्रभु येसु हामी माझभित्र र बाहिर जानुहुँदा सबै समयमा हामीलाई साथ दिने मानिसहरूमध्ये एक थिए। हामीबाट माथि यीमध्ये एकजना उहाँको पुनरुत्थानको साक्षी हामीसँग हुनुपर्छ। जुन सुरुदेखि थियो, जुन हामीले सुनेका छौँ, जुन हामीले हाम्रा आँखाले देखेका छौँ, जुन हामीले जीवनको वचनको बारेमा हेरेका छौँ र हाम्रा हातहरूले छोएका छौँ। 1 युहन्ना 1। अपोस्टोलोस शब्द प्रभु येसुको परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्न प्रयोग गरिएको छ। हिब्रू 3:1। यसैकारण पवित्र भाइहरू, स्वर्गीय बोलावटका सहभागीहरू, हाम्रा स्वीकारोक्तिका प्रेरित र प्रधान पूजाहारी ख्रीष्ट येसुलाई विचार गर्नुहोस्। अब धेरै चिह्नहरू र आश्चर्यहरू मानिसहरूका बीचमा प्रेषितहरूद्वारा नियमित रूपमा गरिन्थ्यो, र तिनीहरू सबै सोलोमनको पोर्टिकोमा सँगै थिए। अरू कोही पनि उनीहरूसँग सामेल हुन हिम्मत गरेनन्, तर मानिसहरूले उनीहरूलाई उच्च सम्मानमा राखे। र पहिलेभन्दा धेरै विश्वासीहरू प्रभुमा थपिएका थिए। पुरुष र महिला दुवैको भीर, ताकि तिनीहरूले बिरामीहरूलाई सडकमा लगेर खाट र ओछ्यानमा राखे, ताकि पत्रुस आएपछि कम्तीमा उसको छाया कसै कसैमा परोस्। तिनीहरूमध्ये मानिसहरू पनि यरुसलेम वरपरका सहरहरूबाट भेला भए। बिरामीहरू र अशुद्ध आत्माहरूले पीडितहरूलाई ल्याए र तिनीहरू सबै निको भए। तर प्रधान पुजारी उठे र उहाँसँग भएका सबै अर्थात् सदुकीहरूको दल र ईर्ष्याले भरिएर प्रेरितहरूलाई पक्रेर सार्वजनिक जेलमा हालिदिए। प्रेरित 5:12-19 यस समयको बारेमा हो जब राजा हेरोदले चर्चका केहीलाई सताउन खोज्दै गिरफ्तार गरे। तिनले युहन्नाका भाइ याकुबलाई तरवारले मार्न लगाए। जब उसले देख्यो कि यसले यहुदीहरूलाई खुसी पार्यो, उसले पत्रुसलाई पनि पक्रन अगाडि बढ्यो। यो अखमिरी रोटीको चाडको समयमा भयो। उनलाई गिरफ्तार गरेपछि उनले उनलाई जेलमा राखे। चार सिपाहीहरूको चार टोलीले पहरा दिए। हेरोदले उनलाई निस्तार चाडपछि सार्वजनिक परीक्षणको लागि बाहिर ल्याउने योजना बनाए। त्यसैले पत्रुसलाई झ्यालखानामा राखियो। प्रेरित 12:1-5 प्रेरितहरूको नियुक्ति म्याथियासको चयनपछि रोकिएको देखिन्छ, जसलाई पावलबाहेक ख्रिष्टले सिजनबाट प्रेरितको रूपमा नियुक्त गर्नुभएको थियो। अन्य जातिहरूका लागि प्रेरित पावल। पावलले पहिलो पटक साउलको रूपमा भेटेका थिए, जसले उनको स्टिफन मृत्युदण्डलाई अनुमोदन गरे। प्रेरित 8:1 तर साउल अझै पनि प्रभुका चेलाहरू विरुद्ध धम्की र हत्याको सास फेर्दै प्रधान पुजारी कहाँ गए र उहाँलाई दमस्कसको सभाघरहरूमा पत्रहरू माग्नुभयो, ताकि यदि उसले बाटोमा कुनै पुरुष वा महिला भेट्टाउन सकोस् भने। तिनीहरू यरुसलेममा बाँधिए। अब उहाँ आफ्नो बाटोमा जाँदै गर्दा उहाँ दमस्कसको नजिक पुग्नुभयो र अचानक उहाँको वरिपरि स्वर्गबाट ज्योति चम्क्यो। अनि भुइँमा लडेर उसले उसलाई भनेको आवाज सुने, साउल साउल तिमी मलाई किन सताइरहेछौ? अनि उहाँले भन्नुभयो, प्रभु तपाईँको हुनुहुन्छ। अनि उसले भन्यो, म येशु हुँ जसलाई तिमीले सताइरहेछौ। तर उठ र सहरमा पस र तिमीलाई के गर्नुपर्छ भनिनेछ। उहाँसँग यात्रा गरिरहेका मानिसहरू आवाज सुने तर कसैलाई देखेनन्। साउल जमिनबाट उठे र तिनका आँखा खोलिए तापनि तिनले केही देखेनन्। त्यसैले तिनीहरूले उहाँको हात समातेर दमस्कसमा ल्याए। अनि 3 दिनसम्म तिनी दृष्टिविहीन थिए र न खाए न पिए। प्रेरित 9:19 अब दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए। प्रभुले दर्शनमा उसलाई भन्नुभयो, हनानिया। अनि उहाँले भन्नुभयो, म यहाँ छु प्रभु। अनि प्रभुले उसलाई भन्नुभयो, उठ र सिधा भनिने सडकमा जा र यहुदाको घरमा साउल नाउँको टार्ससको मानिसलाई खोज, किनकि हेर उसले प्रार्थना गरिरहेको छ र उसले दर्शनमा हननिया नाम गरेको मानिसलाई देखेको छ। भित्र आएर उसमा हात राख ताकि उसले आफ्नो दृष्टि पाउन सकुन्। तर हननियाले जवाफ दिए, प्रभु मैले यरुसलेममा तपाईँका सन्तहरूलाई कति नराम्रो गरेको छ, यो मानिसको बारेमा मैले धेरैबाट सुनेको छु। र यहाँ उहाँसँग मुख्य पुजारीहरूबाट तपाईँको नाम पुकार्ने सबैलाई बाँध्ने अधिकार छ। तर प्रभुले उसलाई भन्नुभयो, जाऊ किनकि अन्य जातिहरू राजाहरू र इसरायलका सन्तानहरूका सामु मेरो नाउँ पुर्याउन उहाँ मेरो चुनिएको साधन हुनुहुन्छ। मेरो नाउँको खातिर उसले कति कष्ट भोग्नुपर्छ भनेर म उसलाई देखाउनेछु। त्यसैले हननिया गएर घरमा पसे। अनि उसमाथि हात राखेर उसले भन्यो, भाइ साउल, तिमी जुन बाटोबाट आउनुभएको थियो त्यस बाटोमा तिमीलाई देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको हो, ताकि तिमीले आफ्नो दृष्टि फर्काउन र पवित्र आत्माले भरिन सक। अनि तुरुन्तै उसको आँखाबाट तराजु जस्तो केही खस्यो र उसले आफ्नो दृष्टि फर्क्यो। त्यसपछि उहाँ उठ्नुभयो र बप्तिस्मा लिनुभयो र खाना खाँदा ऊ बलियो भयो। प्रेरित 9:10-19 म ख्रिष्टमा एकजना मानिस स्पष्ट रूपमा पावललाई चिन्छु, जो 14 वर्ष पहिले तेस्रो स्वर्गमा समातिएको थियो। शरीरमा वा शरीर बाहिर मलाई थाहा छैन, परमेश्वर जान्नुहुन्छ। र मलाई थाहा छ कि यो मानिस प्रमोदवनमा समातिएको थियो। शरीरमा वा शरीर बाहिर मलाई थाहा छैन, भगवान् जान्नुहुन्छ। र उसले भन्न नसकिने कुराहरू सुने जुन मानिसले उच्चारण गर्न सक्दैनन्। 2 कोरिन्थी 12:2-4 के म स्वतन्त्र छैन? के म प्रेषित होइन? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैन? के तिमी प्रभुमा मेरो काम होइन र? यदि अरूहरूका लागि म प्रेरित होइन भने कम्तीमा म तपाईँको लागि हुँ, किनकि तपाईँ प्रभुमा मेरो प्रेरितको छाप हुनुहुन्छ। 1 कोरिन्थी 9:1-2 अब म तिमीहरूलाई अन्य जातिहरूसित बोल्दैछु। यद्यपि म अन्य जातिहरूका लागि प्रेरित हुँ। रोमी 11:13 पावलको काम र परिणामहरू। किनभने भाइहरू हो, मद्वारा प्रचार गरिएको सुसमाचार मानिसको सुसमाचार होइन भनी तिमीहरूलाई थाहा गराउन चाहन्छु। किनकि मैले यो कुनै मानिसबाट प्राप्त गरेको होइन, न त मलाई यो सिकाइएको थियो, तर मैले यो येशु ख्रीष्टको प्रकाशद्वारा प्राप्त गरेको हुँ। किनकि मैले यहुदी धर्ममा मेरो पुरानो जीवनको बारेमा सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई हिंसक रूपमा सताए र यसलाई नष्ट गर्ने प्रयास गरे। र म यहुदी धर्ममा मेरो आफ्नै उमेरका धेरै मानिसहरूको बीचमा अगाडि बढिरहेको थिएँ। म मेरा पितापुर्खाहरूको परम्पराको लागि धेरै जोसिलो थिएँ। तर जब म जन्मनु अघि नै मलाई छुट्याउनु भएको थियो र जसले मलाई उहाँको अनुग्रहद्वारा बोलाउनुभयो, उहाँको पुत्रलाई ममा प्रकट गर्न खुसी हुनुभयो ताकि म अन्य जातिहरूका बीचमा उहाँलाई प्रचार गर्न सकूँ, मैले तुरुन्तै कसैसँग सल्लाह गरिनँ। न त म यरुसलेममा मभन्दा अघि प्रेरितहरू कहाँ गएको थिएँ, तर म अरब गएर फेरि दमस्कस फर्के। गलाती 1:11-17 अब स्टिफन्समाथि उठेको सतावटको कारण तितरबितर भएकाहरूले यहुदीहरू बाहेक अरू कसैलाई वचन नभई फेनिसिया, साइप्रस र एन्टियोकसम्म यात्रा गरे। प्रेरित 11:19 यरुसलेमको मण्डलीले बर्नाबासलाई सिरियाको एन्टियोकमा पठायो। जब उहाँ आउनुभयो र परमेश्वरको अनुग्रह देख्नुभयो, उहाँ खुसी हुनुभयो र उहाँले ती सबैलाई दृढ उद्देश्यका साथ प्रभुप्रति वफादार रहन आग्रह गर्नुभयो, किनकि उहाँ एक असल मानिस हुनुहुन्थ्यो, पवित्र आत्मा र विश्वासले भरिपूर्ण हुनुहुन्थ्यो। अनि प्रभुमा धेरै मानिसहरू थपिए। त्यसैले बर्नाबास साउललाई खोज्न टार्सस गए र जब तिनले तिनलाई भेट्टाए, तिनलाई एन्टियोकमा ल्याए। एक वर्षको लागि तिनीहरूले चर्चसँग भेटे र धेरै मानिसहरूलाई सिकाए। अनि एन्टियोकमा चेलाहरूलाई पहिले इसाई भनिन्थ्यो। प्रेरित 11:22 एन्टियोकमा जब तिनीहरूले प्रभुको आराधना गरिरहेका थिए र उपवास बसिरहेका थिए, पवित्र आत्माले भन्नुभयो, मेरो लागि बर्नाबास र साउललाई छुटाउनुहोस् जुन कामको लागि मैले तिनीहरूलाई बोलाएको छु। त्यसपछि उपवास र प्रार्थना गरेपछि उनीहरूले उनीहरूमाथि हात राखे र उनीहरूलाई विदा गरे। प्रेरित 13:2-3 त्यसपछि एन्टियोकबाट केही यहुदीहरू आए थेसेडिया र एखनियम र भीरमा जित्यो। तिनीहरूले पावललाई ढुङ्गाले हाने र उहाँ मरेको ठान्दै सहर बाहिर घिसारेर लगे। प्रेरित 14:19 तिनीहरूले पावल र सिलासलाई पक्रेर बजारमा शासकहरूका सामु तानिए। र जब तिनीहरूलाई म्याजिस्ट्रेटहरू कहाँ ल्याए, तिनीहरूले भने, यी मानिसहरू यहुदी हुन् र तिनीहरूले हाम्रो सहरलाई विचलित गरिरहेका छन्। तिनीहरूले रोमीहरूको रूपमा स्वीकार गर्न वा अभ्यास गर्नको लागि हामीलाई वैध नभएका चलनहरूको वकालत गर्छन्। भीरले उनीहरूलाई आक्रमण गर्न सामेल भयो र म्याजिस्ट्रेटहरूले उनीहरूलाई लुगा च्याते र उनीहरूलाई डन्डीले कुट्ने आदेश दिए। र जब उनीहरूले उनीहरूमाथि धेरै प्रहारहरू गरे, उनीहरूले जेलरलाई उनीहरूलाई सुरक्षित राख्न आदेश दिए। यो आदेश पाएपछि उहाँले तिनीहरूलाई भित्री झ्यालखानामा राख्नुभयो र तिनीहरूका खुट्टा भण्डारहरूमा टाँस्नुभयो। प्रेरित 16:19-24 फिलिप्पीमा तिनीहरूले पावल र सिलासलाई पक्रेर बजारमा शासकहरू सामु घिसारेर लगे। र जब तिनीहरूलाई म्याजिस्ट्रेटहरू कहाँ ल्याए, तिनीहरूले भने, यी मानिसहरू यहुदी हुन् र तिनीहरूले हाम्रो सहरलाई विचलित गरिरहेका छन्। तिनीहरूले रोमीहरूको रूपमा स्वीकार गर्न वा अभ्यास गर्नको लागि हामीलाई वैध नभएका चलनहरूको वकालत गर्छन्। भीरले उनीहरूलाई आक्रमण गर्न सामेल भयो र म्याजिस्ट्रेटहरूले उनीहरूलाई लुगा च्याते र उनीहरूलाई डन्डीले पिट्ने आदेश दिए। र जब उनीहरूले उनीहरूमाथि धेरै प्रहारहरू गरे, उनीहरूले जेलरलाई तिनीहरूलाई सुरक्षित राख्न आदेश दिए। यो आदेश पाएपछि उहाँले तिनीहरूलाई भित्री झ्यालखानामा राख्नुभयो र तिनीहरूका खुट्टा भण्डारहरूमा टाँस्नुभयो। प्रेरित 16:19-24 एक भक्त यहुदीको रूपमा साउल पल विश्वास गर्ने इसाईहरूले परमेश्वरको निन्दा गरिरहेका थिए, उनीहरूलाई सताए। तर अब अन्य जातिहरूका लागि ख्रीष्टको प्रेरितको रूपमा यहुदीहरूले उहाँलाई सताउन थाले। पावलले तिनीहरूको मन्दिरलाई अपवित्र पारेको सोचेर सम्पूर्ण सहर आक्रोशित भयो र मानिसहरू चारैतिरबाट दौडिए। पावललाई समातेर तिनीहरूले उहाँलाई मन्दिरबाट तानेर लगे र तुरुन्तै ढोकाहरू बन्द गरियो। जब तिनीहरूले उहाँलाई मार्न खोजिरहेका थिए, रोमी सेनाका कमान्डरलाई यरुसलेमको सम्पूर्ण सहरमा कोलाहल भएको खबर पुग्यो। उसले तुरुन्तै केही अफिसर र सिपाहीहरूलाई लिएर भीरतिर दगुरे। जब दङ्गा गर्नेहरूले सेनापति र तिनका सिपाहीहरूलाई देखे, तिनीहरूले पावललाई कुट्न छोडे। प्रेरित 21:30-32। रुटिन भीरलाई बोलाएपछि पावलले उनीहरूलाई भने, म एक यहुदी हुँ, सिलिसियाको टार्ससमा जन्मेको, तर यो सहरमा हुर्के। गमलियलको अधीनमा म हाम्रा पुर्खाहरूको व्यवस्थामा राम्ररी प्रशिक्षित थिएँ र आज तिमीहरूमध्ये कोही पनि परमेश्वरको लागि उत्तिकै जोसिलो थिए। मैले यस मार्गका अनुयायीहरू क्रिश्चियनहरूलाई तिनीहरूको मृत्युसम्म सताए, पुरुष र महिला दुवैलाई गिरफ्तार गरेर जेलमा हाले, साथै प्रधान पुजारी र सबै परिषदले गवाही दिन सक्छन्। मैले तिनीहरूबाट दमास्कसका भाइहरूलाई पनि चिठीहरू प्राप्त गरे र यी मानिसहरूलाई दण्ड दिनको लागि यरुसलेममा कैदीको रूपमा ल्याउन त्यहाँ गए। प्रेरित 22:3-5। दिउँसो करिब म दमस्कस नजिक पुग्दा अचानक स्वर्गबाट एउटा चम्किलो ज्योति मेरो वरिपरि चम्कियो। म भुइँमा लडे र मलाई यसो भनिएको आवाज सुने, साउल साउल, तिमी मलाई किन सताउँछौ? तपाईँको हुनुहुन्छ प्रभु? मैले सोधे। म नासरतको येशु हुँ, जसलाई तपाईँ सताइरहनु भएको छ, उनले जवाफ दिए। मेरा साथीहरूले उज्यालो देखे, तर मसँग बोल्नुहुनेको आवाज तिनीहरूले बुझेनन्। म के गरू प्रभु? मैले सोधे। प्रभुले भन्नुभयो, उठ र दमस्कसमा जाऊ, त्यहाँ तिमीलाई सबै काम भनिनेछ। मेरा साथीहरूले मलाई हात समातेर दमस्कसमा लगे, किनभने उज्यालोको चमकले मलाई अन्धो बनाएको थियो। प्रेरित 22:11। अनि त्यहाँ बस्ने सबै यहुदीहरूले राम्रोसँग बोलेको व्यवस्था अनुसार एकजना हननिया म कहाँ आए र मेरो छेउमा उभिएर मलाई भने, भाइ साउल, तपाईँको दृष्टि प्राप्त गर्नुहोस्। अनि त्यही समयमा मैले मेरो दृष्टि प्राप्त गरे र उहाँलाई देखे। अनि उहाँले भन्नुभयो, हाम्रा पितापुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्न, धर्मीलाई देख्न र उहाँको मुखबाट आवाज सुन्नलाई तिमीहरूलाई नियुक्त गर्नुभयो, किनकि तिमीले देखेका र सुनेका सबैका लागि उहाँको साक्षी हुनेछौ। प्रेरित 22:12-16। जब म यरुसलेम फर्के र मन्दिरमा प्रार्थना गरिरहेको थिएँ, तब म भावुक भए र प्रभु बोल्दै गरेको देखे। छिटो उसले मलाई भन्यो, यरुसलेमलाई तुरुन्तै छोडिदेऊ, किनभने तिनीहरूले मेरो बारेमा तिम्रो गवाही स्वीकार गर्ने छैनन्। प्रभु, मैले जवाफ दिएँ, यी मानिसहरूलाई थाहा छ कि म एउटा सभाघरबाट अर्को सभाघरमा गएर तपाईँमाथि विश्वास गर्नेहरूलाई कैद गर्न र पिटेको छु, र जब तिम्रो शहीद स्टिफनको रगत बगाइयो, म त्यहाँ उभिएर मेरो अनुमोदन दिँदै र उसलाई मार्नेहरूको लुगाको रक्षा गर्दै थिएँ, तब परमप्रभुले मलाई भन्नुभयो, जाऊ, म तिमीलाई अन्य जातिहरू कहाँ टाढा पठाउनेछु। प्रेरित 22:17-20। भीरले पावलको कुरा सुने जबसम्म तिनले यसो भने, तब तिनीहरूले आवाज उठाएर कराए, यसलाई पृथ्वीबाट हटाइदिनुहोस्, ऊ बाँच्न योग्य छैन। जब तिनीहरू कराइरहेका थिए र आफ्नो लुगाहरू फ्याँक्दै थिए र हावामा धुलो उडाउँदै थिए, सेनापतिले पावललाई ब्यारेकमा लैजान आदेश दिए। जनताले यसरी चर्काएका कारण पत्ता लगाउन उनलाई कोरा लगाउन र सोधपुछ गर्न निर्देशन दिए। जब तिनीहरूले उहाँलाई कोरा लगाउन पहल गरे, पावलले त्यहाँ उभिरहेका कप्तानलाई भने, तिमीले एकजना रोमी नागरिकलाई कोरा लगाउनु कानुनी छ, जो दोषी पनि पाइएन। प्रेरित 22:22-25। यरुसलेमको सेन्चुरियमले उनलाई मुद्दा खडा गर्न सिजरिया पठायो। पावलले फेलिक्स फेस्टस, राजा अग्रिपा र अन्तमा सम्राटको अगाडि आफूमाथि लगाइएका आरोपहरूको जवाफ दिए। अगमवक्ताहरू ग्रिक शब्द प्रोफिथ्यासबाट केही अगमवक्ता हुन जसमार्फत परमेश्वर बोल्नुहुन्छ, एक भविष्यवाणीकर्ता, एक प्रेरित वक्ता। अगमवक्ताले उहाँलाई दिइएको सन्देश घोषणा गरे, जसरी द्रष्टाले परमेश्वरको दर्शन देखेका थिए। गन्ती 12:6-8 हेर्नुहोस्, तसर्थ अगमवक्ता परमेश्वरको प्रवक्ता थिए, उहाँले परमेश्वरको नाउँमा र उहाँको अधिकारद्वारा बोल्नुभयो। प्रस्थान 7:1, उहाँ त्यो मुख हुनुहुन्छ जसद्वारा परमेश्वरले मानिसहरूसँग बोल्नुभयो। यर्मिया 1:9, यसैया 51:16, 1 कोरिन्थी 13:8 यसरी अगमवक्ताहरूको आवश्यकता समाप्त हुनेछ भनी बताउँछ। प्रेम कहिल्यै असफल हुँदैन, तर जहाँ भविष्यवाणीहरू छन् तिनीहरू बन्द हुनेछन्। टिप्पणी: सिस ग्रिक शब्द ख्याथर्ज्युबाट हो, जसको अर्थ पूर्ण रूपमा निष्क्रिय बेकार हो। तस बाइबल अध्ययन बेबोसफ। प्रचारकहरू ग्रिक शब्द इवेन्जेलिस्टबाट केही प्रचारक हुन, एक जसले सुसमाचार, शुभ समाचार, सुसमाचार घोषणा गर्दछ। केवल फिलिप र तिमोथीलाई विशेष रूपमा प्रचारक भनिन्छ। फिलिपले सुसमाचार सिकाए र तिमोथीले पावललाई सुसमाचार सिकाउन सहयोग गरे। घोषणा गर्न निस्कने व्यक्ति टाढा वा नजिक जान सक्छ र ऊ एक ठाउँमा भन्दा अर्को ठाउँमा लामो समयसम्म बस्न सक्छ, जस्तै पावलको मामलामा। श्रोताहरूको ग्रहणशीलता नै बस्ने वा जाने भनेर निर्धारण गर्ने मापदण्ड थियो। कसैले एक क्षेत्रमा रहन बाध्य महसुस गर्न सक्छ, सम्भवतः मूल उद्देश्यभन्दा लामो समयसम्म उनीहरूले पूरा गर्न सेट गरेको कार्यहरू पूरा नगरेसम्म। पेन्टेकोस्टको दिनमा पत्रुस र अन्य प्रेरितहरूले दिएको परमेश्वरको सन्देशलाई स्वीकार गर्नेहरू डुबेका थिए र प्रेषितहरूको शिक्षा र संगतिमा रोटी भाँच्न र प्रार्थनामा आफूलाई समर्पित गरे। प्रेरित 2:42-43। पावलले सुसमाचार प्रचार गरे, सुसमाचार सिकाए, मैले बिउ रोपे, अपोल्लोसले पानी हाले, तर परमेश्वरले यसलाई बढाउनुभयो। 1 कोरिन्थी 3:6-7। बिउ भनेको वचन हो जुन पावलले ख्रिष्टलाई नचिनेकाहरूलाई सिकाउनुभयो, गैर क्रिश्चियन। अपोलोसले क्रिश्चियनहरूलाई प्रभुको मार्ग सिकाउनुभयो, सायद प्रिस्किला र अक्विला जस्तै, जसले उहाँलाई परमेश्वरको मार्ग अझ राम्रोसँग बुझाए। प्रेरित 18:26। तब फिलिप प्रचारकले आफ्नो मुख खोले र यो धर्मशास्त्रबाट सुरु गरेर उनले भने, उसलाई इथियोपियाली नपुंसक, सुसमाचार येशु ख्रिष्ट। प्रेरित 8:35। टिप्पणी गर्नुहोस्, पानी ग्रिक शब्द एथेसेनबाट आएको हो, वृद्धिको लागि स्रोत। टिप्पणी टोल ग्रिक शब्द युएन्जाउसेरोबाट आएको हो, जसको अर्थ घोषणा गर्नु, प्रचार गर्नु हो। प्रचारकहरू र प्रचारकहरूले सामान्यतया सुसमाचार घोषणा गर्छन्। परिपक्व क्रिश्चियनहरू र एल्डरहरू, पहरेदारहरू, गोठालाहरू, पर्यवेक्षकहरूले निर्देशन दिनमा निपुण उनीहरूलाई परमेश्वरको प्रकृतिमा परिपक्व हुन मद्दत गर्दै परमेश्वरलाई खुसी पार्ने बलिदान जीवन कसरी बाँच्ने भनेर सिकाउनुभयो। अध्याय 3। पढाउने पास्टरहरू। 1 तिमोथी र टाइटस पावलले पास्टरहरू र शिक्षकहरू, पास्टरहरूलाई सिकाउनेको चरित्र विशेषताहरू प्रस्तुत गर्दछ। तिनीहरू निम्न रूपमा चिनिन्छन्। एल्डरहरू फ्रसदुरोस, वरिष्ठता, वृद्ध मानिसलाई जनाउने विशेषण। पर्यवेक्षक, चौकीदार, संरक्षक, प्रहरी, एपेस्कोप्स, जो बाँकी रहेको खतराको बारेमा अरूलाई सचेत गराउँछ, हेरचाह गर्छ, पहरा दिन्छ, निरीक्षण गर्दछ, भ्रमण गर्दछ, आवश्यकताहरूको ख्याल राख्नको लागि भ्रमण भनेको र सिकाउँछ। गोठालाहरू पोइमेन, पोषण प्रदान गर्ने र खतराहरू विरुद्ध रक्षक, एक फिडर। के गोठालो कार्य शरीरको सबैभन्दा महत्त्वपूर्ण कार्य हो? 9 हरेक प्रकारे समान रूपमा महत्त्वपूर्ण छ। उदाहरणका लागि, कोलोन र आन्द्राले काम गर्न बन्द गरेमा मानव शरीरले काम गर्न बन्द गर्नेछ। त्यसो भए ख्रिष्टको शरीर समाप्त हुनेछ। जहाँ ख्रिष्टको सुसमाचार घोषणा गरिएको छैन, कामहरू त्यागिएको छ वा आज्ञाकारिता अनावश्यक हुन्छ। गोठालो भेडा। सायद भेडा र बाख्राको गोठालोको बुझाइले परमेश्वरको नयाँ नियमका सेवकहरूलाई गोठालो गर्ने कार्यलाई बुझ्नको लागि कुञ्जी प्रदान गर्नेछ। 1 गोठालोले आफ्ना भेडाहरूको रेखदेखको जिम्मेवारी लियो र तिनीहरूसँग सम्भवतः आफ्नो घरबाट धेरै टाढा बस्थे। उहाँ निरन्तर उहाँहरूलाई नाम लिएर बोलाइरहनु भएको थियो, किनभने तिनीहरूले उहाँलाई विश्वास गर्न उहाँको आवाज र उहाँको बाँसुरीको विभिन्न स्वरहरू चिन्नुपर्छ। उहाँको छुट्टै स्वर र बाँसुरी उहाँ जहाँ गए पनि उहाँलाई पछ्याउने सङ्केत थियो। यो गोठालोको जिम्मेवारी हो जुन स्थिर वा ढिलो चलिरहेको पानीको नजिक तर खतराबाट टाढा चरणहरू पत्ता लगाउने हो। उसलाई चरणमा भएका विषाक्त बिरुवाहरूको ज्ञान हुनुपर्छ र हटाउनुपर्छ, ताकि तिनीहरूलाई खान नपाउने र बिरामी भएर मर्नेछन्। प्रत्येक रात उसले आफ्नो भेडालाई काटेको र चोटपटकको लागि जाँच गर्यो र संलग्न किराहरू हटायो। त्यसपछि तिनीहरूलाई तेलले अभिषेक गर्यो। उनीहरूलाई चोर र सिकारीहरूबाट जोगाउन उहाँ शारीरिक रूपमा बलियो हुनुपर्छ। यो कसैको लागि काम होइन जसलाई केवल काम वा पैसा चाहिन्छ। दाउदको 23 भजन सम्झनुहोस्, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, म चाहन्न, उसले मलाई हरियो चरणमा सुताउँछ, उहाँले मलाई शान्त पानीको छेउमा लैजानुहुन्छ, तपाईँ मेरा शत्रुहरूको उपस्थितिमा मेरो अगाडि टेबल तयार गर्नुहुन्छ। अर्कोतर्फ बाख्राहरू स्वतन्त्र, जिज्ञासु र बथानका लागि गाह्रो हुन्छन्, जबकि भेडाहरू अनुयायी हुन् र तिनीहरूलाई निरन्तर हेरचाह र संरक्षण चाहिन्छ। 1 जवान यहुदी केटाको रूपमा तपाईँको बुबाले निर्णय गर्नुभएको छ कि तपाईँले गोठालोको जिम्मेवारीहरू ग्रहण गर्ने समय हो। तपाईँ उहाँसँग वा तपाईँको जेठो दाजुभाइ गोठालो हुँदा तिनीहरूसँग हुनुहुन्थ्यो। तपाईँ तयार हुनुहुन्छ? के तपाईँ भेडाहरूलाई नामले चिन्नुहुन्छ ताकि तिनीहरूले तपाईँलाई पछ्याउनेछन्? व के तपाईँलाई कसरी नेतृत्व गर्ने थाहा छ वा तपाईँ चालक हुनुहुन्छ? उदाहरणका लागि काउबय, के तपाईँलाई थाहा छ हरियो चरण र स्थिर पानी कहाँ पाउन? त के तपाईँ तिनीहरूले खान नहुने खानेकुरा पहिचान गरी हटाउन सक्नुहुन्छ? यी के तपाईँ मार्ने वा रस्टल गर्ने उद्देश्यले सिकारीहरूलाई चिन्न सक्नुहुन्छ? के तपाईँ शत्रुलाई रोक्न शारीरिक रूपमा बलियो हुनुहुन्छ? के तपाईँसँग भेडा चराउन आवश्यक उपकरणहरू छन् र तपाईँ तिनीहरूको प्रयोगमा दक्ष हुनुहुन्छ? एक शताब्दीमा यहुदीहरू गोठालो गर्दै ख्रिष्टको समयमा यहुदीहरू धेरै परिवार एकाइहरूमा लगभग 100 सानो गाउँहरूमा बस्थे। प्रत्येक गाउँका जनरलको एउटा सभाघर थियो जहाँ तिनीहरूले उपलब्ध स्क्रोलहरू पढ्थे, पूजा गर्थे र आफ्ना छोराछोरीहरूलाई तोराह र तनाखमा तालिम दिनुभयो। ट्राइबल रब्बीहरू कहिलेकाहीँ निर्देशन, प्रोत्साहन र सुधार गर्न भ्रमण गर्थे। आज चर्चहरूमा गोठालो सम्पूर्ण मण्डलीको लागि निर्णय गर्न एल्डरहरू नियमित रूपमा भेला हुन्छन्। तिनीहरूले आफ्नो पल्पित प्रचारक र मण्डलीका कर्मचारीहरूलाई काममा लगाउँछन्। यसो गर्दा तिनीहरूले शिक्षण र प्रशिक्षण कार्यहरू प्रत्यायोजन गर्छन्। बाइबलीय गोठालाहरूलाई विचार गर्नुहोस्। बाइबलीय एल्डर गोठालो निरीक्षक पहरेदार संरक्षक हुनु आवश्यक छ। आ उहाँको मण्डलीमा परमेश्वर र मसीहीहरूसित घनिष्ठ सम्बन्ध व ख्रिष्टका शिक्षाहरू र उहाँका प्रेरितहरूको शिक्षाको राम्रो ज्ञान र समझ ख्रिस्टियनहरूलाई सेवकाई सेवाको लागि तयार गर्न र तिनीहरूलाई परमेश्वरको प्रकृतिमा परिपक्वतामा ल्याउन, झुटा शिक्षाहरू पहिचान गर्ने क्षमता र तिनीहरूको हेरचाहमा रहेकाहरूलाई त्यस्ता शिक्षाहरूलाई खण्डन गर्ने क्षमता सिक्न, पहिचान गर्न र प्राप्त गर्ने अवसरहरू प्रदान गर्ने। उदाहरणका लागि तिनीहरूको समयमा एक प्रचलित शिक्षा थियो कि सबै शरीर खराब हो, येशु दुष्ट मानव शरीरमा हुन सक्नुहुन्थ्यो, त्यसकारण उहाँ केवल एक प्रेत हुनुहुन्थ्यो। ज्ञानवाद त्यो बुझाइ विचार र झुटा शिक्षा बीचको भिन्नताको ज्ञान, यी अरूमा विचार जबरजस्ती बिना नेतृत्व गर्ने क्षमता। गोठालो कार्यहरू प्रदर्शन गर्न आवश्यक आध्यात्मिक उपकरणहरूको स्पष्ट बुझाइ र उहाँको हेरचाहमा रहेकाहरूको रक्षा गर्न, सङ्घी इसाईहरूलाई आध्यात्मिक भोजनमा डोर्याउन, तिनीहरूलाई ख्रिष्टको समानतामा परिपक्व बनाउन र तिनीहरूलाई आध्यात्मिक सिकारीहरूबाट बचाउन तिनीहरूको प्रयोगमा दक्षता। यदि योग्यतालाई चरित्र विशेषताहरू वा गोठालो काम पूरा गर्ने उपकरणको रूपमा हेरिएको थियो भने त्यसपछि तिनीहरूले फरक अर्थ लिन्छन्। गोठालाहरूले गर्ने कार्यहरू सिकाउनुहोस्, खुवाउनुहोस्, सुसज्जित गर्नुहोस् र परिपक्वतामा ल्याउनुहोस् व आह्वान सल्लाह सुधार र बलियो बनाउनुहोस्। झुटा शिक्षकहरू र तिनीहरूका झुटा शिक्षाहरूलाई दोषी ठहराउनुहोस्। जस्तै एक, जसले ख्रिष्टलाई मानव शरीरमा परमेश्वरको रूपमा इन्कार गर्छ। दुई, ख्रिष्टको रगतद्वारा शुद्ध नभइकनै मुक्ति प्राप्त हुन्छ। तीन, मुक्ति एक व्यक्तिले हासिल गरेको कुराबाट प्राप्त हुन्छ। त्यो एकता र सद्भाव प्रवर्धन गरौ। यी शारीरिक रूपमा तर मुख्य रूपमा आत्मिक रूपमा कमजोर र बिरामीहरूलाई सान्त्वना दिनुहोस्। बहिरहेका वा टाढा जानेहरूलाई खोज्नुहोस् र पुनर्स्थापित गर्नुहोस्। के आफ्नो लागि प्रार्थना गर्नुहोस्। तपाईँको हेरचाहमा रहेका भाइहरू र हराएकाहरू, जीवनको बाटोमा लुकेका खतराहरूको चेतावनी दिनुहोस्। आय सेवाको कामको लागि भगवान्का सन्तहरूलाई तयार गर्नुहोस्, देखाउनुहोस् र बताउनुहोस्। यहाँ एउटा भरपर्दो भनाइ छ, यदि कोही निरीक्षक बन्न आफ्नो हृदय राख्छ भने उसले एक महान कार्य चाहन्छ। अब निरीक्षक निन्दाभन्दा माथि हुनुपर्छ। एउटै पत्नीको पति संयमी, आत्मसंयमी, आदरणीय, अतिथि सत्कार गर्ने, सिकाउन सक्षम, मातेको लागि नदिने, हिंसात्मक तर नम्र, झगडा नगर्ने, पैसाको प्रेमी होइन। उसले आफ्नो परिवारलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्छ र आफ्ना छोराछोरीले उचित सम्मानका साथ उहाँको आज्ञा पालन गरेको देख्नुपर्छ। यदि कसैलाई आफ्नो परिवार कसरी व्यवस्थापन गर्ने भनेर थाहा छैन भने उसले कसरी परमेश्वरको मण्डलीको हेरचाह गर्न सक्छ? ऊ भर्खरै परिवर्तन भएको हुनुहुँदैन वा ऊ घमण्डी बन्न सक्छ र सैतानको जस्तै न्यायको अधीनमा पर्न सक्छ। उसको बाहिरी मानिसहरूसँग पनि राम्रो प्रतिष्ठा हुनुपर्छ ताकि ऊ बदनाम र सैतानको पासोमा नपरोस्। एक तिमोथी 3:1-7 केही प्रारम्भिक अनुवादहरूमा निरीक्षक हुनुको सट्टा बिसपको कार्यालय हुन्छ। निरीक्षक बिसपको कार्यालय सुरु गर्नुहोस्। टिप्पणीहरू अविश्वासयोग्य र विश्वसनीयको अर्थ जो येसु नै मसीहा र प्रायश्चित बलिदान हुनुहुन्छ भनेर विश्वस्त हुनुहुन्छ, बलियो निश्चित सत्य र विश्वासी। ब ओभरसियर वा बिसपको कार्यालयलाई ग्रिक शब्द एपिस्कोपिसबाट अनुवाद गरिएको हो, जसको अर्थ पहरेदार, प्रहरी, अभिभावक वा यसरी हेरचाह गर्ने एक निरीक्षक। प्रहरीहरू हेर्नका लागि छन्, संरक्षकहरू सुरक्षा गर्न हुन् र अर्को शब्द गोठालाहरू हुन् जसले खुवाउने छन्। बिसप विभिन्न सरकारी अधिकारीहरूको लागि शीर्षक थियो, पछि क्याथोलिक र एन्जेलिसिन संस्थाहरूमा पदहरूको लागि प्रयोग गरियो। एथेनोनलाइन खम कार्यालय शब्द ग्रिक पाठमा छैन। एक उत्तम कार्य, एक राम्रो काम, एक कार्य हो, कार्यालय होइन। यो ग्रिक शब्द अर्ग्योबाट एक काम वा कार्य हो, एक कार्य, कार्य वा एक चिज। त्यो ओभरसियर ग्रिक शब्द एपेस्कोप्सबाट हो। बाइबलीय ग्रिकमा यो त्यस्तो कार्य हो जसद्वारा परमेश्वरले मानिसहरूको बाटो, कार्य र चरित्रलाई खोजी गर्नुहुन्छ, उनीहरूलाई खुसी वा दुखी, तदनुसार निर्णय गर्नको लागि निरीक्षण, अनुसन्धान, भ्रमण जब उसले मानिसहरूको आत्मा खोज्नेछ, अर्थात् ईश्वरीय न्यायको समयमा। थायरको अन्त निरीक्षकको कार्यालय टिप्पणी गर्नुहोस्। भगवान्ले दिनुभयो चरित्र, योग्यता, उहाँले आफ्ना मानिसहरूलाई निर्देशन दिने, तालिम दिने र रक्षा गर्ने कार्यहरू पूरा गर्न चाहनुहुन्थ्यो। चरित्र वा योग्यताहरू एक तिमोथी तीन र टाइटस र कम्पाइलरहरू बुझिन्छन्। सन्देशलाई दृढतापूर्वक समात्नुहोस्, अर्थात् ख्रीष्ट र उहाँका प्रेरितहरूका शिक्षाहरू जान्न। निन्दामाथि निन्दा गर्न खुला छैन। राम्रो प्रतिष्ठा, दोषरहित बाहिरीहरूसँग राम्रो प्रतिष्ठा। एउटै पत्नीको पति बहुविवाह गर्ने होइन, अझै पनि आफ्नी पत्नीसँग विवाह नगरेको सम्बन्ध विच्छेदको प्रमाणपत्र नदिएको। संयमी शान्त दिमाग राम्रो निर्णय प्रयोग गर्दछ। आत्मनियन्त्रित अनुशासित ढिलातोप होइन। सम्मानजनक व्यवस्थित राम्रो व्यवहार। अतिथि सत्कार गर्ने, अरूको आवश्यकताको ख्याल राख्छ। सिकाउन सक्षम, संचारमा शक्तिशाली। मातेको लागि दिइएको छैन, अत्यधिक पिउने छैन, कुनै झगडा गर्ने छैन। स्ट्राइकर हिंसक होइन, लडाकु वा द्रुत स्वभाव होइन। कोमल, दयालु र अरूको विचारशील। झगडा नगर्ने, झगडा नगर्ने, बहस गर्ने, जस्तै मेरो बुझाइ बाइबलबाट आएको हो, जसको अर्थ तिम्रो होइन। लोभी होइन, भौतिक चिजहरूलाई पहिले राख्दैन। आफ्नो परिवार आफै व्यवस्थापन गर्नुहोस्, परिवार खर्च खर्च होइन, आम्दानी नचल्छ। भर्खरैको रूपान्तरित नहुनुहोस्, एक इसाईको रूपमा परीक्षणहरूको सामना गर्न आवश्यक छ। यहुदी र रोमीहरूद्वारा क्रिश्चियनहरूलाई सतावटको समयमा पावलले लेखे, त्यसकारण गोठालोको काम गर्न चाहनेहरू आफ्ना सम्भी भाइहरूलाई जोगाउन आफ्नो ज्यान दिन तयार थिए। भाइहरूको आत्मिक कल्याण उसको भौतिक शरीरभन्दा बढी महत्त्वपूर्ण थियो। यो सम्मान, शक्ति वा प्रतिष्ठाको एक पद थिएन, तर एक खतरनाक कामको आवश्यकता थियो। आफ्नो ज्यान गुमाए तापनि आफ्ना दाजुभाइको रक्षा गर्ने चाहना। सिकाउन सक्षम हुनु भनेको प्रभावकारी रूपमा सञ्चार गर्नु हो। ग्रिक शब्द डेडेथेकसबाट, जसको अर्थ सिकाउनमा निपुण हुन्छ, फेयर धैर्य, ह्यान्डलबाट उड्न वा न्याय गर्न छिटो हुनुहोस्। करुणा, पुरुषहरू आफ्नो घनिष्ठ सम्बन्धले धर्मी पुरुषहरू भनेर चिन्छन्, ढोङ होइन। सिकाउने पास्टरहरूलाई चेतावनी, इजकियलले पुरानो करार अन्तर्गत इसरायलका परमेश्वरका गोठालाहरूलाई धेरै अघि बोलेका शब्दहरू नयाँ करार अन्तर्गतका उहाँका आत्मिक गोठालाहरूलाई पनि लागू हुन्छन्, जसले उनीहरूलाई परमेश्वरले दिएको कार्यहरू पूरा गरिरहेका छैनन्। परमप्रभुको वचन म कहाँ आयो, हे मानिसको छोरो, इसरायलका गोठालाहरू, तिनीहरूका अगुवाहरू विरुद्ध अगमवाणी गर, अगमवाणी गर र तिनीहरूलाई भन, सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, धिक्कार इसरायलका गोठालाहरूलाई जसले आफ्नो मात्र हेरचाह गर्छन्। गोठालाहरूले बगालको हेरचाह गर्नु पर्दैन र? तिमीहरू दही खान्छौ, उन लुगा लगाउँछौ र मनपर्ने जनावरहरू मार्छौ, तर बगालको ख्याल गर्दैनौ। तपाईँसँग छैन आ कमजोरलाई बलियो बनायो, ब बिरामीलाई निको पार्नुभयो, घाइतेलाई बाँधे, त्यो बिचराहरूलाई फिर्ता ल्यायो, ए हराएको खोजी गर्यो। के यो नयाँ नियमका गोठालाहरूले गर्ने काम वा कार्य होइन? ख्रीष्टले यी निर्णयहरू सबै मण्डलीहरूका लागि गर्नुभयो, उहाँको मण्डली। ख्रीष्ट र प्रेरितहरूको शिक्षाप्रति वफादार हुनुहोस्। ख्रीष्टको महिमा गर्ने असल कामहरू गर्नुहोस्। क्रुसमा ताडिएका ख्रीष्टलाई सिकाएर चेला बनाउनुहोस्। निर्णय गर्नेहरू, यदि माथिका गोठालाहरूको कार्य हो भने निर्णय लिने समावेश छैन। समग्रमा मण्डलीले निर्णय गर्ने कार्य गर्दछ। तिमीहरूले निर्णय गर्नुपर्छ। धर्मशास्त्रीय वा झुटा विचार के शिक्षा हो? कसले अनुमोदनमा अधिकार दिन्छ जहाँ कसैले सिकाउन सक्छ? आफ चर्च भवनमा बाइबल कक्षामा वा गृह बाइबल अध्ययन पत्राचार पाठ्यक्रमहरू प्रयोग गर्दै त्यो व्यक्तिगत वा एकबाट एक अध्ययन शरीर कहाँ जम्मा गर्ने के एकअर्कालाई सुधार्ने उद्देश्यको लागि एकसाथ भेला हुनु फेलोसिप वा पूजा सेवाको रूपमा उपासना कार्यहरू सञ्चालन गर्ने उद्देश्य हो के उपासनाका कार्यहरू पहिचान गरी आज्ञा गरिएको छ के उपासनाका कार्यहरूको उदाहरण आवश्यक छ यदि हो भने त्यहाँ कुनै विशेष क्रम छ विधवा र टुहुराहरूको हेरचाह कसले गर्ने योगदान कसरी र कहाँ खर्च गर्ने भनेर कसले निर्णय गर्छ एक विशेष काम गर्न दिन सक्छ उदाहरणका लागि चर्चको कोषमा भन्दा मिसनको काम कसले ओभरसाइटको अभ्यास गर्छ त्यो जुनसुकै होस् मिसन कार्यको पापमा फस्दा के गर्नुपर्छ अत्याधिक पिउने व सम्बन्ध विच्छेद सँगै भेला हुन छोड्दै त्यो व्यविचार यी लोभी झुटो मदिरा गपसप परिवारको लागि उपलब्ध गराउने छैन पावलले एफिससका एल्डरहरूलाई चेतावनी दिए परमेश्वरको मण्डलीका गोठालाहरू हो जसलाई उहाँले आफ्नै रगतले किन्नुभयो मलाई थाहा छ म गएपछि जङ्गली बुवासाहरू तपाईँहरू माझ आउनेछन् र बगाललाई छोड्ने छैनन् तपाईँको आफ्नै सङ्ख्याबाट एल्डर गोठालाहरू बीच मानिसहरू उठ्नेछन् र चेलाहरूलाई तिनीहरूको पछि लाग्नको लागि सत्यलाई विकृत गर्नेछन् त्यसैले आफ्नो सावधान रहनुहोस् प्रेरित 20:28-31 टिप्पणी ब्वासो विश्वासघात र विश्वासलाई नष्ट गर्ने उद्देश्यका लागि क्रिश्चियन भएको बहाना गर्ने मानिसहरू झुटा अगमवक्ताहरूबाट होसियार रहो तिमीहरू भेडाको लुगामा तिमीहरू कहाँ आउँछन् तर भित्री रूपमा तिनीहरू क्रूर ब्वासाहरू हुन् मत्ती 7:15 भेडाको लुगा लगाएका एल्डरहरू कसरी तपाईँको नम्बरबाट भित्र आउन सक्छन् आ तिनीहरूलाई चयन गर्ने प्रक्रिया व क्रिश्चियनहरूको शरीर एक अर्कासँग संलग्न छैन कि तिनीहरूको विश्वास र विचारहरू अज्ञात छन् तालिम र सुसज्जित विधि दोषपूर्ण अपर्याप्त वा अरूलाई हस्तान्तरण गरिएको छ र आत्मिक नम्र र कोमल व्यक्तिहरूको चिन्ता सुन्न नसक्दा स्वरको आवाजहरूमा ध्यान दिँदै वा ठूलो योगदानकर्ताहरू छन् यी केही पुरुषहरूले कामको लागि प्रचार गर्न सक्छन् जुन उनीहरूले शक्ति र सम्मानको पद हो भन्ने विश्वास गर्छन् आत्मिक बुवासाहरू सभामा क्रिश्चियन भएको दावी गर्ने मानिसहरू हुन् तर तिनीहरूसँग गैर बाइबलीय एजेन्डा छ क्रिस्टियनहरूलाई तिनीहरूका शिक्षाहरूपछि टाढा लैजानबाट कसरी रोक्न सकिन्छ यो बाइबलीय सत्यहरूसँग तुलना गरेर प्रचलित शिक्षाहरूको खुला छलफल गरेर शरीरलाई ज्ञानले सुसज्जित र तालिम दिनु हो क्रिस्टियनहरूले तिनीहरूको शिक्षालाई झुटो रूपमा चिन्न सक्षम हुनुपर्छ क्रिस्चियनहरूले सुन्ने त्यो बार्मरहरू मात्र बन्द गर्नुपर्छ र परमेश्वरको वचनको गम्भीर विद्यार्थी बन्नुपर्दछ जबकि उनीहरू पहरेदार गोठालाहरू र वचनमा जानकार अरूहरूबाट धेरै निर्देशनहरू छलफल र सम्पादनमा भाग लिँदै तिमीले उनीहरूमाथि कठोर र निर्दयतापूर्वक शासन गरेका छौ त्यसैले गोठालो नभएको कारण तिनीहरू तितरबितर भए र जब तिनीहरू तितरबितर भए तिनीहरू सबै जङ्गली जनावरहरूका लागि खाना बने मेरा भेडाहरू सबै पहाडहरू र हरेक अग्लो पहाडमा घुमे सारा पृथ्वीमा छरपष्ट भयो र कसैले तिनीहरूलाई खोजेन वा खोजेन इज्कियल 34:1 छ यसैकारण हे गोठालाहरू हो परमप्रभुको वचन सुन्नुहोस् म जीवित छु सार्वभौम परमप्रभु भन्नुहुन्छ किनकि मेरो बगालमा गोठालो छैन त्यसैले लुटिएको छ र सबै जङ्गली जनावरहरूको खाना बनेको छ गोठालाहरूले मेरो बगालको खोजी गरेनन् तर मेरो बगालको सट्टा आफ्नो हेरचाह गरे त्यसैले हे गोठालाहरू परमप्रभुको वचन सुन सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ म गोठालाहरूको विरुद्धमा छु र मेरो बगालको लागि तिनीहरूलाई जवाफदेही बनाउनेछु म तिनीहरूलाई बगालको हेरचाह गर्नबाट हटाउनेछु ताकि गोठालाहरूले अब आफैलाई खुवाउन नसक्नेछन् म मेरो बगाललाई तिनीहरूको मुखबाट छुटकारा दिनेछु र यो तिनीहरूको लागि अब खाना हुने छैन इज्कियल 34:7-10 हे मानिसको छोरो मैले तँलाई इस्रायलको घरानाको पहरेदार बनाएको छु यसकारण मैले बोलेको वचन सुन र मबाट तिनीहरूलाई चेतावनी दिनुहोस् जब मैले दुष्ट मानिसलाई त पक्कै मर्नेछस् भन्छु र तपाईँले उसलाई चेतावनी दिनुहुन्न वा उसको जीवन बचाउनको लागि उसलाई उसको दुष्ट मार्गबाट रोक्न बोल्नुहुन्न, त्यो दुष्ट मानिस उसको पापको लागि मर्नेछ र म उसको रगतको लागि तपाईँलाई जवाफदेही बनाउनुहोस्। तर यदि तपाईँले दुष्ट मानिसलाई चेतावनी दिनुभयो र यसले आफ्नो दुष्टता वा आफ्नो दुष्ट चालबाट फर्केनन् भने त्यो आफ्नो पापको निम्ति मर्नेछ, तर तिमीले आफैलाई बचाउनेछौ। इजकियल 3:17-19। मेरा मानिसहरू आउँछन् तपाईँका कुराहरू सुन्न, तर तिनीहरूले तिनीहरूलाई व्यवहारमा उतार्दैनन्। मुखले भक्ति व्यक्त गर्दछन्, तर तिनीहरूको हृदय अन्यायपूर्ण लाभको लोभमा छ। निस्सन्देह तिनीहरूका लागि तपाईँ सुन्दर स्वरमा प्रेम गीतहरू गाउनुहुन्छ र राम्रो वाद्य बजाउनुहुन्छ, किनकि तिनीहरूले तपाईँको वचन सुन्छन् तर व्यवहारमा उतार्दैनन्। इजकियल 33:31-32 अध्याय 4। पुरुष सेवकहरू डायकोनोस डिकन्स डेकनहरू त्यसै गरी आदरको योग्य निष्कपट धेरै दाखमध्येमा लिप्त नहुने र बेइमान लाभको पछि लाग्ने मानिसहरू हुनुपर्दछ। तिमीहरूले स्पष्ट अन्तस्करणका साथ विश्वासको गहिरो सत्यहरूलाई पक्रनु पर्दछ। तिमीहरू पहिले परीक्षण गर्नुपर्छ, अनि यदि तिनीहरूको विरुद्धमा केही छैन भने तिनीहरूलाई डिकनको रूपमा सेवा गर्न दिनुहोस्। त्यसै गरी तिनीहरूका पत्नीहरू आदरको योग्य महिलाहरू हुनुपर्छ, दुर्भावनापूर्ण कुरा गर्ने होइन, तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ। डिकन एकमात्र पत्नीको पति हुनुपर्छ र आफ्नो छोराछोरी र आफ्नो घर राम्रोसँग व्यवस्थापन गर्नुपर्छ। राम्रो सेवा गर्नेहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासमा उत्कृष्ट स्थान र ठूलो आश्वस्तता पाउँछन्। 1 Timothy 3:8-13 टिप्पणी डिकन्स ग्रिक शब्द डिएनस लिङ तटस्थबाट ट्रान्सलिटेरेटेड बनाम 8 ब ग्रिक शब्द बुनाइकसबाट महिलाको अर्थ कुनै पनि उमेरको महिला हो, चाहे कुमारी वा विवाहित वा विधवा वा पत्नी स्ट्रङको सन्दर्भमा आधारित। विरुद्ध 11 स उनीहरू शब्द अनुवादकले थपेका थिए किनभने यो ग्रिक पाठमा छैन। अङ्ग्रेजी अनुवादमा उनीहरू थपेर यसको अर्थ महिला नोकरहरू डायकोनस पुरुष नोकरहरूका पत्नीहरूमा परिवर्तन भयो। विरुद्ध 11 त्यो एउटा डिकन तर एउटै पत्नीको पति हुनुपर्दछ। बहुविवाह गर्नेहरू र सम्बन्धविच्छेदको प्रमाणपत्र बिना श्रीमतीलाई त्याग्ने पुरुषहरू समावेश गर्दैन, फलस्वरूप तिनीहरू अझै पनि अलग गरिएको पत्नीसँग विवाहित छन्। यहाँ डिएकन ग्रिक शब्द डिएकनोसबाट आएको हो, नामाङ्कन एकवचन पुल्लिङ थोर्फाइन्स। विरुद्ध 12 टिप्पणी गर्नुहोस्, दुर्भाग्यवश डेकन शब्दले इङ्ग्ल्यान्डको चर्चमा पद वा कार्यालयलाई प्रतिनिधित्व गर्दछ। यदि ग्रिक शब्द नोकरको रूपमा अनुवाद गरिएको भए त्यहाँ कम भ्रम हुने थियो। टिप्पणी सबै इसाईहरू परमेश्वरको सेवा गर्नका लागि पुजारीहरू हुन्। यसरी सबै डायकोनोस नोकरहरू पुरुष र महिला हुन्, एउटै प्रकारका कार्यहरू प्रदर्शन गरिरहेका छन् जसलाई परमेश्वरले आदम र हवालाई शारीरिक भन्दा आत्मिक रूपमा गर्न आदेश दिनुभएको थियो। जस्तै पालना गर्नुहोस्, यदि तपाईँ मलाई प्रेम गर्नुहुन्छ भने तपाईँ मेरो आज्ञा पालन गर्नुहुनेछ, राम्रो र खराबको ज्ञानको रूखको फल नखानुहोस्। काम तपाईँले राम्रो गर्ने मौका देख्नुहुन्छ, बगैँचाको हेरचाह गर्नुहोस्, पुनः उत्पादन गर्नुहोस्, सुसमाचारको बिउ रोप्नुहोस् किनकि यो मुक्तिको शक्ति हो, फलदायी हुनुहोस् र गुना गर्नुहोस् र पृथ्वी भर्नुहोस्। पद 8 डायकोनससँग गोठालाहरू जस्तै समान चरित्र विशेषताहरू र योग्यताहरू भएकाले तिनीहरूको काम गोठालाहरूको कामसँग नजिक हुनुपर्छ। ख्रीष्टको मण्डलीलाई हाम्रो भौतिक शरीरसँग तुलना गरिएको छ, यसमा विभिन्न कार्यहरू गर्ने धेरै काम गर्ने भागहरू पनि छन्। यदि यी मण्डली शरीरका अङ्गहरूले काम गर्दैनन् भने मण्डली शरीर कमजोर अवस्थामा छ, यो ओइलाएर मर्नेछ। गोठालाहरू जस्तै चरित्र लक्षणहरू भएका पुरुषहरूको काम निर्दिष्ट गरिएको छैन, त्यसैले कुनै पनि बुझाइ एक व्याख्या वा विचार हो। निम्न जो माखेनेद्वारा एक पाठबाट उद्धृत गरिएको छ। निश्चित सन्दर्भमा डायकोनोस शब्दले अतिरिक्त विशिष्ट अर्थ र महत्व लिन्छ जब यसले 1 Timothy 3 जस्तै अद्वितीय आध्यात्मिक योग्यता भएका सेवकहरूको समूहलाई जनाउँछ जहाँ यसलाई डेकनको रूपमा ट्रान्सलिटेट गरिएको थियो। एक अर्थमा यो एक उपयोगी अभ्यास थियो किनकि यसले विशेष ख्रिस्टियनहरूलाई उनीहरूको आध्यात्मिक कार्यमा निगरानी गर्ने पहरेदारहरूलाई सहयोग गर्ने विशेष सेवा गर्न छानिएको छ भनेर ध्यान दिन्छ। जब हामी यी विशेष योग्यताहरू भएका क्रिश्चियनहरूको कामको बारेमा निश्चित विश्वास छ, हामी यो विषयको अन्तिम शब्द हो भनेर सोच्नको लागि यति कटुवादी हुनुहुँदैन। हामीले ख्रीष्टको शरीरको बारेमा केही बाइबलीय सत्यहरूलाई ध्यानमा राख्नुपर्छ ताकि कुनै पनि व्याख्या यी सत्यहरूसँग मिल्दोजुल्दो हुनेछ। तिनीहरूको चरित्र र अनुभवको योग्यताहरू पहिले नै प्रमाणित भइसकेकाले तिनीहरूले चर्चको आध्यात्मिक आवश्यकताहरू, विशेष गरी ती आवश्यकताहरूको ख्याल राख्ने तिनीहरूको आध्यात्मिक कार्यमा एल्डरहरूलाई सहयोग गर्छन् भन्ने मान्न उचित छ। डेकनहरू जुनियर एल्डरहरू होइनन्, यद्यपि तिनीहरूको काम गोठालाहरूले गर्ने केही कामसँग मिल्दोजुल्दो हुनेछ र अनुभव यी मानिसहरूका लागि एक दिनको लागि अभिभावक, पहरेदार वा प्रहरीको कामको इच्छा वा आकाङ्क्षा हुन सक्छ। ख्रीष्टको शरीर एक जीवित बढ्दो र लडिरहेको राज्य, एक जीवित जीवको धेरै गतिशील आवश्यकताहरू छन् जुन निरन्तर परिवर्तन हुँदैछ। समस्याहरू उत्पन्न हुन्छन्, आवश्यकताहरू देखा पर्दछ, आपतकालीनहरू देखा पर्दछ, कोही बिरामी हुन्छन्, अर्कोले आफ्नो जागिर गुमाउँछ, परिवारमा झगडा हुन्छ, आमाबाबुलाई बच्चाहरूसँग समस्या हुन्छ, मानिसहरू मर्छन् र परिवारलाई सान्त्वना दिनुपर्दछ। महत्त्वपूर्ण मन्त्रालयहरू विकास गर्न आवश्यक छ। मण्डलीका सबै आवश्यकताहरू गतिशील हुँदैनन्, तर धेरै छन् र कहिलेकाहीँ तिनीहरू अप्रत्याशित वा आपतकालीन पनि हुन्छन्। जब यी आवश्यकताहरू देखा पर्छन्, तिनीहरू पूरा हुनुपर्छ र अहिले नै भेट्नुपर्छ। मण्डलीका यी आवश्यकताहरू कसले पूरा गर्ने? कसले सेवा दिने? मण्डलीका सेवकहरूको हुन्? विचार गर्नुहोस् कि पहिलो शताब्दीको दौडान जब एक क्रिश्चियन भेला हुन असफल भयो, सबै चिन्तित थिए। के रोमी अधिकारीहरूले तिनको विश्वासको लागि तिनलाई गिरफ्तार गरे? के यहुदीहरूको एउटा गुटले उहाँलाई शारीरिक हानि पुर्यायो? यदि त्यसो हो भने क्रिश्चियन परिवार वा तिनीहरूका पहरेदारहरूले नजिकै बसोबास गर्ने भाइलाई उहाँको स्वास्थ्य जाँच गर्न र हराएको आवश्यकता पूरा गर्न सोध्नु उपयुक्त हुने थियो। सबै इसाईहरू सेवकहरू हुन्। सबैलाई सेवा गर्न बोलाइन्छ। चर्चले आवश्यकता पूरा गर्न, सेवा गर्न कसैलाई बोलाउन सक्छ? यो अवस्थामा निर्भर गर्दछ। उदाहरणका लागि, वित्तीय क्षेत्रमा चर्चले लेखाको राम्रो ज्ञान भएको व्यक्तिलाई छनौट गर्नुपर्छ जो भरोसेमन्द हो र त्यो काम गर्न आवश्यक इमानदारी र इमानदारी छ। तर के त्यो व्यक्तिले मण्डलीको कोषाध्यक्ष हुनको लागि बच्चाहरूसँग विवाह गर्नु आवश्यक छ? के त्यो व्यक्तिमा यी आध्यात्मिक योग्यताहरू छन्? कुनै पनि क्रिश्चियनले कुनै क्षेत्रमा सेवा गर्न सक्छ र विशेष योग्यताहरूबाट स्वतन्त्र रूपमा सेवा गर्नुपर्छ। उसले त्यो विशेष काम गर्न योग्य हुन आवश्यक छ। तर सबै क्रिश्चियन पुरुष वा महिला कुनै न कुनै क्षेत्रमा सेवा गर्नुपर्छ र गर्न सक्छन्। अब जब गतिशील आवश्यकताहरू उत्पन्न हुन्छन्, त्यो हो जब आपतकालीन अवस्थाहरू हुन्छन्, सामान्यतया त्यो क्षणमा विशेष आवश्यकतालाई कसले पूरा गर्न सक्छ भनेर पत्ता लगाउनको लागि प्रतिभाहरूको अनुसन्धान गर्ने र भाइहरूको चरित्रको खोजी गर्ने समय वा अवसर हुँदैन। मण्डलीलाई पहिले नै आध्यात्मिक रूपमा योग्य सेवकहरूको समूह चाहिन्छ। अप्रत्याशित परिस्थितिहरूमा गोठालाहरू, एल्डरहरू, पहरेदारहरूलाई सहयोग गर्न बोलाइएका उपलब्ध छन् भनेर प्रमाणित र पहिचान गरिएको छ, जहाँ आवश्यकता आपतकालीन प्रकृतिको छ र तुरुन्तै ह्यान्डल गर्नुपर्छ। जो माखिनेबाट अन्त्य उद्धरण माथि दिइएका डायकोनोसस योग्यताहरू एउटै पत्नीको पति हुनु र आफ्ना छोराछोरी र घर परिवारलाई राम्ररी व्यवस्थापन गर्नु, सबै क्रिश्चियन पुरुष र महिलाहरू डायकोनोस सेवक भएकाले सबै डायकोनोसहरूमा लागू हुँदैन। तसर्थ यी योग्यता भएका पुरुषहरूको कार्य अन्य पुरुष वा महिला डायकोनोससभन्दा फरक हुनुपर्छ। केही मानिसहरूले ग्रिसियन विधवाहरूको आवश्यकताको हेरचाह गर्नको लागि जेरुसेलम चर्चले प्रेरितमा छानेका सातजना डिकन थिए भनी अनुमान गर्छन्। तर तिनीहरूलाई डायकोनोस भनिएको छैन, न त तिनीहरूको योग्यताहरू दिइएको छ, र न त यो थाहा छ कि सबै सातले एक तिमोथीमा चरित्र विशेषताहरू पूरा गरे। आज धेरैले एल्डरहरूको कामलाई आध्यात्मिक मामिलामा पुरुष ठान्छन् भने डिकनहरू शारीरिक मामिलामा पुरुष हुन्। यो गलत बुझाइ जस्तो देखिन्छ, किनकि यसो गर्दा शरीरका अन्य सबै सदस्य, पुरुष होस् वा महिलाको काम पूर्ण रूपमा प्रतिबन्धित हुन्छ। वास्तवमा यदि एल्डरहरूले आध्यात्मिक र डिकनहरूले शारीरिक कार्य गर्छन् भने गैर डिकन सेवकहरूको लागि कुनै काम बाँकी छैन। तर पत्रुसले एक पत्रुस चार दशमा फैलिएका निर्वासनहरूलाई लेखेको कुरा यो हुन सक्दैन, जसरी प्रत्येकले उपहार पाएको छ, यसलाई परमेश्वरको विविध अनुग्रहको असल भण्डारीको रूपमा एक अर्काको सेवा गर्न प्रयोग गर्नुहोस्। प्रत्येक शब्दले विशेष योग्यता भएका र बिना पुरुष वा महिलाहरू समावेश गर्दछ। यदि प्रत्येकले महिलाहरू समावेश गर्दैन भने पावलले रोमी 16:1 फेबे एक डायकोनोन एक सेवक थिए भनी बताउँदै त्रुटिमा थिए। डेकनहरूले मण्डलीको भौतिक आवश्यकताहरूको ख्याल राख्छन् भन्ने समसामयिक अवधारणा जस्तै भवन र जग्गाको मर्मत सम्भार नयाँ नियमको अभ्यासबाट व्युत्पन्न गरिएको छैन किनकि क्रिश्चियनहरूको कुनै पनि भेलामा भौतिक सुविधाहरूको स्वामित्व वा रखरखावको कुनै रेकर्ड छैन। सतावटको अवधिमा मण्डलीका आवश्यकताहरू सम्पत्ति वा वस्तुहरू होइनन्, मानिसहरूका आवश्यकताहरू थिए। यो आज साँचो छ किनकि चर्च मानिसहरू हो, सम्पत्ति होइन।